नमस्कार, मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट प्रवीण साहीको हार्दिक स्वागत छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कर्णाली प्रदेशले उत्पादन गरेको यो कार्यक्रम हरेक सोमबार बिहान 8:15 जाँदा जागरण एफएम सुर्खेत, ध्रुवतारा एफएम दैलेख, खलङ्गा एफएम जाजरकोट, राप्ती एफएम सल्यान र चङ्खेली एफएम कालीकोटबाट एकैसाथ प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लगन गरी चाहेका बेला सुन्न सक्नुहुन्छ। आजको कार्यक्रम कोरोना भाइरस COVID-19 विषयमा केन्द्रित गरेका छौँ। कार्यक्रममा पछिल्लो समय कर्णालीमा COVID-19 अवस्थाबारे तयार गरिएको रेडियो सामग्री, COVID-19 संक्रमणबाट बस्न नागरिकहरूले के कसरी सतर्कता अपनाएका छन् त, केही नागरिकहरूको आवाज सहितको सामग्री,
अनि कोरोना लाग्छ भने मास्क लगाएर आऊ भन्ने थर्काउने नेताहरू, अनि भित्रैभित्र कार्यक्रम गर्दै हिँड्दै गर्ने।
पछिल्लो कोभिडको अवस्थाबारे कर्णाली प्रदेश अस्पतालमा कार्यरत कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलसँगको कुराकानी र मानव अधिकार गीतलाई पनि समेटेका छौँ। कार्यक्रम सुरु गरौँ रेडियो सामग्रीबाट। रेडियो सामग्री प्रस्तुत गर्दै हुनुहुन्छ सहकर्मी नन्द कठायत।
कोरोना भाइरस COVID-19 को दोस्रो लहर चलिरहेको छ। अहिले फैलिएको भाइरसको स्वरूप के हो, कति संक्रामक र घातक छ, अन्य देशको भाइरससँग मिल्छ वा मिल्दैन भन्ने जान्न त्यही अनुसार रणनीति बनाउन सकिरहेको अवस्था पनि छैन। छिमेकी भारतसँगै नेपालमा COVID-19 संक्रमण तीव्र गतिमा फैलिएको छ। अहिले गत वर्षकै भाइरस फेरि फैलिएको हो कि यो नयाँ भेरिएन्ट हो भन्नेमा सर्वत्र जिज्ञासा छ। नेपालमा गत वर्ष माघ 10 गतेबाट देखा परेको संक्रमण क्रमशः बढेर कार्तिक 6 गते उच्च बिन्दुमा पुग्दा 49,000 जना संक्रमित भए। त्यसपछि संक्रमितको दर क्रमशः घट्दै गयो, तर त्यसको प्रभाव शिक्षा, निजी क्षेत्र लगायत हरेक क्षेत्रमा नराम्रो तरिकाले पर्यो। अहिले सुर्खेत सहित 14 जिल्ला कोरोना भाइरस अर्थात् COVID-19 उच्च जोखिममा रहेको पाइएको छ। यी जिल्ला संक्रमणबाट अति प्रभावित क्षेत्रमा परेका छन्। कोरोना संक्रमण तीव्र गतिमा बढेका कारण यी जिल्लालाई सरकारले अति प्रभावित क्षेत्रमा राखिएको जनाएको छ। पहिलो लहरमा संक्रमित हुने धेरै जसो युवा पुस्ता थिए। बिस्तारै युवा पुस्ताबाट वृद्ध वृद्धमा पुगेपछि संक्रमण दर उच्च बिन्दुबाट तल झरेको थियो। सेरोप्रिभिलेन्स सर्वेलाई आधार मान्ने हो भने विगतमा जनस्वास्थ्यका मापदण्ड अपनाएर विगतमा ठूलो संख्या संक्रमित हुनबाट जोगिए पनि दोस्रो लहरमा सावधानिक नअपनाउँदा संक्रमण दर अझ बढ्दै गएको छ। पहिला कोरोना भन्ने बित्तिकै धेरैको मनमा डर पैदा हुन्थ्यो, अहिले त्यस्तो छैन। कोरोना भाइरस संक्रमणलाई सामान्य ठान्नाले पनि अब झन समस्या पर्न सक्ने विज्ञहरूको आकलन छ। अस्पतालहरूले जुन व्यक्ति अस्पतालमा आउँछन् उनीहरूलाई मात्र चेक जाँच गर्ने गरेका छन्, तर धेरैजना व्यक्तिहरूमा कोरोना देखिने गरेको डाक्टरहरूले बताउने गरेका छन्। कर्णाली प्रदेशमा आइतबारसम्म 98,373 जनाको परीक्षण गरिएकोमा 7,693 जनामा कोरोना संक्रमण देखिएको छ, जसमध्ये 6,450 जना निको भई डिस्चार्ज भएको अवस्था छ भने 31 जनाको मृत्यु भएको छ। हाल आइसोलेसनमा 79 जना रहेको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ। प्रदेश सरकारले मुख्य नाकाहरूमा हेल्थ डेस्क राखेर प्रदेश बाहिरबाट भित्रिने नागरिकहरूलाई चेक जाँच गर्ने व्यवस्था समेत गरेको छ। कोरोना भाइरसको जोखिम कम गर्नका लागि मुख्यतया 3 कुरा बेला बेलामा साबुन पानीले हात धुने, बाहिर निस्कँदा अनिवार्य मास्क प्रयोग गर्ने र घर बाहिर जाँदा भौतिक दूरी कायम गर्नेमा ध्यान दिन आवश्यक छ।
कोरोनाबाट बच्नका लागि आम नागरिक निकै सचेत हुन आवश्यक छ। के गर्दा कोरोनाको संक्रमणबाट जोगिन सकिन्छ त, एकपटक ध्यान दिएर सुनौ है त।
हात नमिलाउने, त्यसको सट्टा नमस्कार गर्ने, साबुन पानीले पटक पटक हात धुने, अङ्कमाल नगर्ने, 1 मिटर जति टाढै बस्ने, ज्वरो खोकी लागेको मान्छेसँग नसुत्ने, झ्याल ढोका बन्द गरेर सानो कोठामा धेरै जना नबस्ने, जंगली जनावरलाई नछुने र बिरामी घरपालुवा जनावरको सम्पर्कमा पनि नजाने, भिडभाडमा नजाने, कपडाको मास्कले प्रदूषण मात्रै रोक्ने भएकाले सकेसम्म सर्जिकल मास्कको प्रयोग गर्ने, खोकी ज्वरो र श्वास फेर्न गाह्रो भएको छ भने उपचार तथा परामर्शका लागि नजिकैको स्वास्थ्य कर्मीकोमा जाने।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक।
पछिल्ला दिनमा छिमेकी मुलुक भारतमा कोरोना संक्रमण तीव्र रूपमा फैलिरहँदा नेपालमा पनि खतराको संकेत देखिन थालेको छ। महामारीको जोखिमलाई व्यवस्था गर्दै भिडभाड, जुलुस, सभा सम्मेलन लगायतका गतिविधि बढ्नु, बजार कलकारखाना लगायत सबै क्षेत्र निर्बाध रूपमा सञ्चालन हुनुले पनि संक्रमणको दर बढ्दै जान सक्ने देखिएको छ। कोरोनाको स्वरूप के कस्तो हो, कस्ता खालका लक्षणहरू देखा पर्ने गर्दछन् र कर्णालीमा पछिल्लो अवस्था के छ भन्ने विषयमा कर्णाली प्रदेश अस्पतालमा कार्यरत कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलसँग हामीले कुराकानी गरेका छौँ। सुनौ उहाँसँग गरिएको यो कुराकानी।
जस्तै यो पछिल्लो समय चाहिँ कोभिडको अवस्था के कस्तो छ हाम्रो प्रदेशमा?
पछिल्लो समयमा कोभिड भित्रभित्र फैलिँदै गएको देखिरहेका छौँ। हामीले दैनिक चेक गरेकोमा 60-70% बिरामीहरूमा कोभिड पोजिटिभ देखिएको छ र जसको हामीले कोभिड स्याम्पल लिएका छौँ, त्यो भनेको चाहिँ असाध्यै गाह्रो भएर अस्पताल आउनुभएको बिरामीहरू मात्र हो र घरमै सामान्य रूपमा खोकी भन्नुभएको बिरामी चाहिँ दैनिक एकदम धेरै मात्रामा भइरहेको हामीले देखिरहेका छौँ। होइन, त्यो हिसाबले कोभिडभित्रभित्र फैलिरहेको र केही मात्रामा चिकित्सा बिरामीहरू पनि अस्पतालमा भर्ना भइरहेको छ। अहिलेको बिरामीले चाहिँ अलिक भर्खरको उमेर 30-35-40 वर्ष उमेरलाई पनि नयाँ प्रजातिले चाहिँ बनाउने, उनीहरूलाई पनि भेन्टिलेटरसँग पुर्याउने, उनीहरूको पनि ज्यान लाने गरिरहेको देखिरहेका छौँ हामीले। त्यो गर्दा पछिल्लो स्थितिभन्दा चाहिँ अलिक धेरैजना बिरामीमा देखिएको र अलिकति कम उमेरको बिरामीलाई पनि सिरियस बनाउने देखिएको अवस्था छ।
जस्तै यो कोभिडको पछिल्लो समय चाहिँ विगतभन्दा कोभिडको प्रजाति पनि अलिक फरक पनि छ भन्ने आइरहेको छ नि डाक्टर साहब?
पहिला जस्तो पहिला जुन खोकी र सास फेराइमा बढी हामीले फोकस गर्थ्यौँ, सबै बिरामीलाई लगभग खोकी भएपछि, सबै बिरामीलाई सास फेर्न गाह्रो भएपछि हामी कोभिड भनेर शङ्का गर्थ्यौँ भने, अहिले चाहिँ खोकी नभएको बिरामीमा पनि शरीर बढी दुखेर, थकान बढी लागेर, झाडा पखाला पनि केही रूपमा सुरसँग मिक्स भएर आइरहेको अवस्था छ। गर्दाखेरि थोरै असजिलो, थोरै फरक।
स्वास्थ्य मन्त्रालयले चाहिँ एकदमै स्वास्थ्य मापदण्ड अपनाउन भनिरहेको छ, नागरिकहरूले चाहिँ कतिको अपनाएको देख्नुहुन्छ नि बाहिरी रूपमा?
पहिला यस्तो छ कि पहिला एकचोटि कोभिड आएर फर्स्ट वेभ सिद्धिसकेको अवस्थामा चाहिँ धेरै जस्तो मानिसहरूले चाहिँ सेकेन्ड वेभ आएको हो, हामीलाई गाह्रो हुनसक्छ भन्ने कुरा उहाँहरू मानव रूपमा तयार नभइसकेको अवस्था, उहाँहरू पहिला होइन केही हुँदैन, बुढाबुढीलाई मात्र लाने हो, रोगीलाई मात्र लाने हो, पहिला आएर गइसक्यो हामीलाई केही हुँदैन भन्ने सोचाइ देखिएको छ। तर त्यो सोचाइ चाहिँ एकदम भ्रम मात्र हो, सम्पूर्ण रूपमा गलत छ, किनकि नयाँ प्रगति पहिला कोभिड भइसकेको बिरामीलाई पनि सङ्क्रमण गर्न सक्ने र पहिलाभन्दा अलिक कम उमेरको बिरामीलाई पनि सङ्क्रमण गर्न सक्ने गर्दाखेरि चाहिँ उहाँहरूमा मानसिकता चेन्ज हुन अलिकति समय लाग्छ कि जस्तो देखिएको छ। बिस्तारै केही दिनमा अस्पतालहरू भइरहेको जाने अनि अक्सिजन बेडको कमी हुने अन्दाज गरिरहेका छौँ हामीले, त्यो हिसाबले त्यो अवस्थामा पुगेको उहाँहरूले बुझ्नु नै हुन्छ।
विशेष त अहिलेको अवस्थामा नागरिकहरूले अपनाउनु पर्ने स्वास्थ्यका मापदण्डहरू चाहिँ के हुन्? डाक्टर साहब,
हाम्रो मापदण्डको कुराहरूमा हामीले लिने रोकथामको उपायहरू, सुरक्षाको उपायहरूमा पहिलाको र कोभिडको अहिलेको कोभिड केही पनि फरक छैन। अहिले झन् लकडाउन नभएको अवस्थामा र भिडभाड धेरै भएको अवस्थामा र मानिस धेरै मान्छेले हेल्थ सेवा गरेको अवस्थामा चाहिँ पुरानै मापदण्डहरूलाई नै अलि सतर्क भएर अझै राम्रोसँग पालना गरिदिने हामीले जुन भन्ने गरेका छौँ, मास्क लगाउने, हातहरू धुने, सेनिटाइज गर्ने र भिडभाडमा परे चाँडै बस गर्न सक्यो भने धेरै राम्रो हुन्छ।
अनि यो खोपको विषय चाहिँ के कस्तो भइराखेको छ? खोप कतिऔँ चरणको खोप लागिरहेको छ?
हामीले प्रदेशमा त पहिलो चरणको खोप लगाएर लगभग केही सीमित वर्गहरूले पहिलो चरणको खोप लगाएर सिद्धिएको अवस्था छ भने दोस्रो चरण चाहिँ हाम्रो प्रदेशमा अब आजभोलि केही दिनमा सुरु हुँदैछ।
अहिले सुन्नुभयो मानव अधिकार गीत। हामी कार्यक्रम मानव अधिकार शिक्षामा छौँ। कोरोना भाइरसको प्रभावले अहिले विशेषतै विद्यालय क्षेत्रहरूमा देखिने गरेको छ। सरकारले स्वास्थ्यका मापदण्डहरू अपनाउन आग्रह गरे पनि यसको कार्यान्वयन भएको भने पाइँदैन। अझ भनौँ, राजनीतिक दलका नेता कार्यकर्ताहरूले भने दिनदिनै भेला तथा कार्यक्रमहरू गर्ने गरेका हुन्छन्। यसै सन्दर्भमा रहेर तपाईँको गाउँघर विद्यालयहरूमा के कस्तो कोरोना जोखिम छ, कोरोनाको जोखिम छ भनेर हामीले सबै क्षेत्रका व्यक्तिहरूलाई सोधेका छौँ। सुनौ उहाँहरूको भनाइ समेटिएको यो सामग्री।
नमस्कार, मेरो नाम हिमाल अधिकारी, कक्षा 9 चिल्ड्रेन्स प्याराडाइज माध्यमिक विद्यालय सुर्खेत। कोरोनाको जोखिममा पनि विद्यालय सञ्चालन गर्नु एउटा जोखिमपूर्ण कार्य हो, तर नेपाल सरकारले पनि विद्यालयहरूलाई बन्द गर्नुपर्छ भन्ने भावना नराखेका कारण विद्यार्थीको स्वास्थ्यमा अहिले दैनिक विद्यार्थीहरू मात्र कोरोना संक्रमित हुनुको कारण के भने चाहिँ विद्यार्थी एक आपसमा घुलमिल गर्ने, अङ्कमाल गर्ने, ह्यान्डसेक गर्ने र अनि सँगै खेल्ने, सँगै नास्ता साटासाट गर्ने र एउटै बिनमा कम्तीमा पनि 4-5 बस्दिने र विद्यार्थीहरूको सरकारले पनि विद्यार्थीहरूलाई उचित व्यवस्थापन गर्नु पऱ्यो। कोरोना विद्यार्थीलाई मात्र होइन सबैलाई छ, तर विद्यालयमा अत्यन्त जोखिमपूर्ण कार्य हुने भएकाले सरकारको तर्फबाट पनि ध्यान आकर्षण होस् भन्ने मेरो भावना रहेको छ।
निर्मला ओली, 12 विद्यार्थीलाई अनि बन्द गर्ने, पढाइ नगर्ने, अनि त्यो अनि कोरोना लाग्छ भने मास्क लगाएर आऊ भन्ने थर्काउने नेताहरू अनि भित्रैभित्र कार्यक्रम गर्दै हिँड्दै गर्ने, त्यो सुहाउँछ? त्यो सुहाउन्न त। अब त्यो सबै खुल्ला गरे सबै खुल्ला गर्ने, बन्द गरे सबै बन्द गरिदिनु पर्ने, नेताहरूले भित्रैभित्र बसी खाने गोष्ठी गरे खाने यता र उता दुख पाउने हामीले हो, यदि म दुख किन दिएँ त अनि।
मेरो नाम महेश्वर गिरी, जुम्ला जिल्ला कर्णाली अञ्चल अचना नगरपालिका। यसबारे म सबै बनावटी मान्छु, किन कोही लकडाउन भन्ने, कोही लुटडाउन गर्ने आउने, नेताहरूको लुटडाउन हो, लकडाउन होइन। यो मास्क भने यो तपाईँको मास्क लगाउने, आएको लगाउने, यो आउनु स्वास्थ्यको लागि हो, त्यो बेग्ली कुरो, यो कोरोनाको लागि होइन। यो कोरोना के भने एउटा विदेशीहरूको रकम आएर ठग्ने र लुट्ने र खाने भाँडो हो। यो नेताहरूले त सबै जनताले दबाउने काम मात्रै हो, नेताहरू आफू बोल्ने आफ्नै भुनी भन्ने काम हो। तपाईँ लकडाउन कहाँबाट हुन्छ?
लक्ष्मी देवी आचार्य, सिन्ताली चोक सुर्खेत। नेताले कोरोना रोगले बेला कार्यक्रम भेला गर्नु भएन, नानीलाई दुःख दिनु भएन, सुजनमा बस्नु पर्यो, नेताहरूले राम कन्ट्रोल गर्नु पर्यो, नेता भयो भनेर ठुलो मान्छे बन्नु भएन, कार्यक्रम गर्नु भएन, जताभावी मन परि कोरोना फैलिएको बेला सबै सती सुन्नु पर्यो।
कृष्णमारी मैले कोसिसेको हो, करिब 1 अगाडिदेखि फैलिरहेको, विश्वमा फैलिरहेको महामारी COVID-19 जुन छ, पछिल्लो चरणमा सबैभन्दा बढी संक्रमित विद्यार्थी र शिक्षक भएको छ, विद्यालय भएको छ। यसमा विशेष गरी के छ भन्दाखेरि ग्रामीण क्षेत्रका विद्यालयहरूमा विद्यार्थीका अभिभावकहरू अधिकांश समय भारत जाने र भारतबाट यो काम गरेर फर्किने समय पनि भएको हुनाले अब त्यहाँबाट अभिभावकहरू हुँदै विद्यार्थीहरू मार्फत विद्यालयसम्म फैलिन गएको छ। अधिकांश ग्रामीण क्षेत्रका विद्यालयहरू स्रोत साधन युक्त छैनन्, जस कारणले गर्दाखेरि विद्यार्थीहरू एकदमै खटाखस राखेर एउटै कक्षामा राख्न पर्ने बाध्यता छ। जस्तो मैले अध्यापन गराइरहेको विद्यालयमा पनि अहिले हामीले भौतिक पूर्वाधार समस्याका कारण एउटै कोठामा करिब 100+ विद्यार्थीहरू राखेर पठन पाठन गर्न परिरहेको अवस्था छ। यसले गर्दा के हुन्छ त भन्दाखेरि भौतिक दूरी कायम भन्दा पनि बस्ने ठाउँै नभएर कोचाकोचको अवस्था भएको हुनाले विद्यार्थी मार्फत बढी फैलेको छ। अब यो राज्यले फेरि के छ भन्दा शिक्षक विद्यार्थीहरूलाई जुन खोपहरू दिनेछ, खोपमाथि पनि विजेट गरेका छ, त्यो एकदमै भयावह अवस्था। म त सहरी क्षेत्रभन्दा अझ बढी ग्रामीण क्षेत्रमा देखि भर्चुअल शिक्षा भयो, अनलाइन शिक्षा, यिनीहरू पनि सम्भव नभएको, भौतिक रूपमै कक्षा सञ्चालन गर्नपर्ने, तथापि विद्यार्थीका अभिभावक विदेशबाट इन्डियाबाट आउने समय भएको हुनाले त्यसले गर्दाखेरि विद्यार्थी मार्फत नै अझ बढी सङ्क्रमण फैलिने भएको हुनाले मेरो विचारमा यो ग्रामीण क्षेत्रका विद्यालयहरू पनि केही समय बन्द गरेर भौतिक उपस्थिति नहुने वातावरण सिर्जना गर्नपर्ने देख्दछु।
हवस् त, मानव अधिकार शिक्षा कार्यक्रम आजलाई यति नै। कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना हो मानव अधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, कर्णाली प्रदेश कार्यालय सुर्खेत। हामीलाई surkhet@insec.org.np पत्र पठाउन र facebook.com/insecradio कमेन्ट लेख्न पनि सक्नुहुन्छ। मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पुरा भएको छ। कार्यक्रमबाट उत्पादन टिमका सम्पूर्ण सहकर्मीसँगै प्रवीण साईलाई बिदा दिनुहोस्। नमस्कार।